Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 RX 2.7 MHz. चिनिया राष्ट्रपति सी जिनपिङ आउँदो 25 गते काठमाडौँ आउने, सुरक्षा व्यवस्था कडा।
बडा दशैंको टिकाको तेस्रो दिन आज द्वादशी, आज पनि मान्यजनबाट टिका जमरा र आशीर्वाद ग्रहण गरी मनाइदे।
दैलेखमा खोलाले बगाएर श्रीमान श्रीमतीको ज्यान गयो।
र विश्वकप छनौट फुटबल अन्तर्गत नेपालले आज बलियो टोली अस्ट्रेलियाको सामना गर्ने, टी ट्वेन्टी क्रिकेट श्रृङ्खलामा नेपाल आज घरेलु टोली ओमानसँग खेल्ने। हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट ढिलो रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्रो शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। चिनिया राष्ट्रपति सी जिनपिङ आउँदो 25 गते दुई दिने भ्रमणका लागि नेपाल आउने पक्का भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाली चिनिया राष्ट्रपति सी आगामी शनिबार काठमाडौँ आउने जानकारी दिएको हो। भ्रमणका क्रममा चिनिया राष्ट्रपति सीले नेपाली समकक्षी राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनिया प्रतिनिधिमण्डलको द्विपक्षीय आधिकारिक भेट हुने, यस क्रममा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने जनाएको छ। राष्ट्रपति सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। करिब 22 वर्षपछि हुन लागेको चिनिया राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालले काठमाडौँको सुरक्षा व्यवस्था पनि कडा पारेको छ। भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन्। उहाँलाई सरकारले विशिष्ट तहको जेट प्लस सुरक्षा प्रदान गर्नेछ। यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त 36 कमाण्डोको समूह रहने अभ्यास रहेको छ। यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्य कला र मार्शल आर्टमा निपुण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हात हतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन्। सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउने बताइएको छ।
यसैबीच चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको प्रभाव ऐतिहासिक हुने चिनिया सरकारले विश्वास गरेको छ। चीन सरकारका उप विदेश मन्त्री लुओ झाहुईले पत्रकार सम्मेलन गरेर राष्ट्रपति सीको नेपाल भ्रमण दुवै मुलुकको सम्बन्धका लागि ऐतिहासिक हुने बताउनु भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका चिनिया राष्ट्रपति सीको भ्रमण राजकीय हुने भएको छ। नेपाल चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै एकअर्कालाई समान राष्ट्रका हैसियतमा सम्मान र समर्थन गर्दै आएको उप विदेश मन्त्री झाहुईले बताउनु भएको छ। दुई देश को फरक सामाजिक संरचना भएको र भौगोलिक रूपमा असमान चीन नेपालले विश्वलाई दुवै देशको फाइदाका लागि कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने सन्देश दिइरहेको उहाँको भनाइ छ। राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने र दुईपक्षीय सम्बन्धको नयाँ योजना तयार गरिने चिनिया सरकारले बताएको छ।
बडा दशैं टिकाको तेस्रो दिन आज द्वादशी, आज पनि मान्यजनबाट टिका जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। यसरी टिका लगाउने क्रम कोजागत पूर्णिमासम्म जारी रहन्छ। पश्चिम नेपालका केही भागमा भने विजया दशमीको एक दिन मात्रै टिका लगाउने चलन भए पनि सुर्खेत सहित धेरैजसो जिल्लामा पूर्णिमासम्मै टिका लगाउने चलन छ। मान्यजनले टिका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ।
कर्णाली प्रदेशको सुर्खेत सहित प्रदेश नम्बर 5 को बाँके, बर्दिया, दाङ र सुदूरपश्चिमको कैलाली कञ्चनपुरमा रहेका थारू समुदायले दशैं आउनु एक महिनादेखि नै सखिया र हुर्दङ्गा नाचगान गरी दशैं मनाउने चलन रहँदै आएको छ। थारू संस्कृति परम्परा हराउन थालेको गुनासो भइरहेका बेला यति बेला बर्दिया लगायतका ठाउँमा आफ्नो संस्कृति जगेर्ना गर्ने उद्देश्यले विभिन्न समूहमा नाचगान चलिरहेको छ। सुनौ बर्दिया सहकर्मी भावुक योगले तयार पारेको यो रेडियो सामग्री।
हमार बर्दियाको नेउलापुरमा थारू युवाहरूले दशैंको अवसरमा आयोजना गरेको स्टेज कार्यक्रममा यो गीत गाएर नाच प्रस्तुत गर्दै थिए। हिन्दूहरूको महान पर्व बडा दशैंलाई नेपालीहरूले ठूलो पर्वका रूपमा मनाउने गर्दछन्। तर परम्परागत रूपमा दशैं मनाउने परम्परा पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा बसोबास गर्ने थारू जातिमा भने केही फरक छ। थारू जातिहरूमा दशैं पर्वका बेला आफ्नै कला संस्कृति भेषभूषामा नाचगान गर्ने अनि खानपिन हुन्थ्यो। घटस्थापनाका दिनदेखि नै गाउँघरमा मादल बजाएर विभिन्न भगवानको चर्चा गर्दै पुरानै लिपिमा लेखिएको अक्षरलाई उच्चारण गर्दै नाचगान गर्ने गर्दथे। त्यो थारू संस्कृति पछिल्ला केही वर्ष हराउँदै गएको थियो। थारू युवाहरूले स्टेज कार्यक्रम गरेरै भए पनि आफ्नो संस्कृति जोगाउन थालेका छन् भन्नुहुन्छ अन्तराम थारू।
दशैं भनेको त अब पुर्खौदेखि चलिआएको रीतिरिवाज हो, तर पहिलाका बुवा आमा बाजे बजेहरूले गर्दै आएको जस्तै हाम्रो पालामा पनि गरियो। तर आजको दिन हेर्दाखेरिमा खासै राम्रो त छैन, त्यही पनि अहिले अब आफ्नो स्टेज अथवा घर दैलो कार्यक्रम भए पनि अथवा घर आँगनमा भए पनि आफ्नो संस्कृति जोगाइरहेका छन्। खासै त्यस्तो छैन, आफ्नो संस्कृति कार्यक्रमलाई जोगाउने र कला देखाउने भनौँ कि अब हाम्रो छोराछोरी नाति नतिनाहरूले देख्नै नपाउने जस्तै सम्भव भइसकेको थियो।
पहिलेका पुर्खाले दशैं कसरी मनाउने गर्थे त्यो थाहा नभए पनि आफू सानै छँदा नाचगान गर्दै मनाएको दशैं केही वर्ष यता हराउँदै गएकाले पहिलेको जस्तै गरी मनाउन अभियान थालेको बताउनुहुन्छ रीता थारू।
पहिलाको दशैं त अब हाम्रो पुर्खाहरूले कसरी मनाउनुहुन्थ्यो मलाई थाहा भएन, हामी सानसानै थियौँ होइन। एक हप्ता दुई हप्ता अगाडिदेखि नै सख्या नाच नाच्ने, हुर्दुङ्गा नाच नाच्ने गर्थे होइन। अब हामी ठुलो हुँदाखेरि बिचमा नाच सबै हराएका छ, तर अबदेखि चाहिँ हामी आफ्नो संस्कृतिहरू बजाउनको लागि गाउँ गाउँमा थारू नाच कार्यक्रमहरू राखिरहेको छौँ, हाम्रो संस्कृति नहराओस् भनेर कार्यक्रमहरू गरिरहेको छौँ। जे होस् हामी पहिलाको जस्तै पुराना पुर्खाहरूले गर्थे त्यसै गराउन खोजिरहेका छौँ।
दशैं आउनु झन्डै डेढ महिना अघि कृष्ण जन्म अष्टमीका दिनदेखि हरेक रात मादल बजाउँदै नाचगान गरी थारू जातिहरूले दशैंको टिकाको दिनसम्म हुर्दङ्गोमा नाचगान गरी रमाउँथे। तर बिचमा हराएको संस्कृति युवाहरूमा जनचेतनामा अभिवृद्धि पछि युवाहरूले संस्कृति जोगाउन थालेका छन् भन्नुहुन्छ चन्द्रकुमार थारू।
तुलनात्मक रूपमा भन्दाखेरि पहिलाका जुन हाम्रा पुर्खाहरू थिए तिनीहरू आफ्नो सांस्कृतिक कार्यक्रम राम्रै गरेर गर्थे। हुर्दुङ्गा नाच, सख्या नाच, सख्या नाच लगभग डेढ महिना एकदमै आफ्नो वेशभूषामा कार्यक्रम गर्थे। कृष्ण जन्माष्टमीदेखि दशैंको दशमीसम्म त्यो सख्या नाच गर्थे, तर त्यो लगभग हराउँदै गइरहेछ। युवाहरू आफ्नो सांस्कृतिक जोगाउने कार्यक्रमहरू गरिराखन् पछिल्लो पिँढीहरूलाई पनि त्यस्तै गरेर सिकाउँ भन्ने तिनीहरूको एउटा जनचेतना कारणले गर्दाखेरि स्टेजहरू गरिराखन्।
थारू कला संस्कृति हराउँदै गएको छ, हामीले आफ्नो संस्कृति जोगाउन पछि पर्नु हुँदैन। बर्दियाको ठाकुरद्वारा, नेउलापुर, सूर्यपटुवा, बाँसगढी, राजापुर लगायतका क्षेत्रमा युवाहरूले विभिन्न सन्देशमूलक थारू सांस्कृतिक नाचगान गरिरहेका छन्। थारू पहिरनमा दशैंमा गरिने विभिन्न नाचगान र आफ्नो संस्कृति हराउन दिनु हुँदैन, त्यसैले अहिलेका युवाहरूले संस्कृति जोगाउन तर्फ लाग्न जरुरी छ भन्नुहुन्छ कान्छा थारू।
यसलाई चाहिँ अलिकति पुनः एउटा मूर्त रूप दिनको लागि हाम्रो युवा वर्गहरू मिलेर चाहिँ यसलाई चाहिँ कसरी चाहिँ आफ्नो संस्कृति जोगाउन सकिन्छ त्यस्तो किसिमको अलिकति जोगाउनको लागि यसलाई चाहिँ हामीले चाहिँ परिमार्जन गरेर अगाडि चाहिँ बढ्नुपर्छ।
पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा बसोबास गर्ने थारू जातिहरूले आफ्नो जातिको कला संस्कृति लोप हुन नदिन संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी थारू युवाहरूको काँधमा परेको छ। त्यसैले पहिलेको संस्कृति जोगाउन अहिलेका थारू युवा वर्गले बेलैमा सोच्न जरुरी देखिन्छ।
भेरी खबरमा छिमेक सेरोफेरोसँगै अन्य खबर बाँकी नै छन्। अहिला भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चिनिया राष्ट्रपति सी जिनपिङ आउँदो 25 गते काठमाडौँ आउने, सुरक्षा व्यवस्था कडा, बडा दशैंको टिकाको तेस्रो दिन आज द्वादशी, आज पनि मानेजनबाट टिका जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। खुलाले बगाउँदा दैलेखको दुलु नगरपालिका 11 काल भैरवमा टिका लगाउन गएका एक दम्पतिको ज्यान गएको छ। टिका लगाउन माइत जाने क्रममा 40 वर्षीय खगिसरा सुनार र उहाँका श्रीमान 45 वर्षीय इन्द्रबहादुर सुनारको खुलाले बगाएर ज्यान गएको जिल्ला प्रहरीकारले दैलेखले जनाएको छ। इन्द्रबहादुरको शव माछा थुन्न बनाएको शरीरमा अड्किएको र खगिसराको केही माथि खोलामै सब फेला परेको जनाएको छ। जिल्ला प्रहरीकारले दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेम बहादुर छेत्रीले माछा मार्ने जलारीले शरीरमा अड्किएको सब फेला परेपछि प्रहरीलाई खबर गरेको बताउनु भएको छ। छोटो बाटोको लागि स्याला खाँडा घाटबाट कोठीला निस्कन लाग्दा उहाँहरूलाई पानीको बहावले बगाएको दुलु नगरपालिका 11 वडाध्यक्ष खगेन्द्र बहादुर थापाले बताउनु भएको छ। माथि मालीघाट र तल कुना पुग्न झन्डै 1-1 किलोमिटर हिँड्नुपर्ने भएकाले पनि धेरैले छोटो बाटोको लागि यही बाटो प्रयोग गर्ने गरेका छन्।
कालीकोटको शुभकालिका गाउँपालिकाले एकल महिलाहरूको लागि दसैँ तिहार खर्च भन्दै खाद्यान्न वितरण गरिएको जनाएको छ। उपाध्यक्षसँग एकल महिला कार्यक्रम अन्तर्गत शुभकालिका गाउँपालिकाका 90 महिलालाई 1 बोरा चामल, 2 प्याकेट तेल र चिनी लगायतका अन्य खाद्यान्न सामग्री वितरण गरिएको हो। शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्फा कुमारी साईले गरिबीको रेखामुनि रहेका एकल महिलालाई खाद्यान्न वितरण गरिएको बताउनु भएको छ। गाउँपालिकाभित्र रहेका अति गरिब र न्यून आय स्रोत हुने एकल महिलालाई अब आगामी दिनमा आयमूलक कार्यक्रममा लगाउने योजना समेत भइरहेको उहाँको भनाइ छ।
नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष 75-76 काम नलाग्ने भएका करिब 77 अर्ब रुपियाँ नष्ट गरेको जनाएको छ। राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले नष्ट गरिएका नोटको छपाई खर्च करिब 45 करोड लाग्ने बताउनु भएको हो। आर्थिक वर्ष 74-75 56 अर्ब 40 करोड रुपियाँ बराबरको नोट काम नलाग्ने भएको जनाएको हो। प्रवक्ता निरौलाले लापरवाहीको कारणले नेपाली नोटको आयु कम हुने गरेको भन्दै यसमा सबैले ध्यान दिनुपर्ने बताउनु भएको छ। 5, 10, 20, 50 र 100 का नोट छपाउँदा प्रति नोट औसत 1.65 रुपियाँ लागत लाग्ने गर्दछ। यस्तै 500 र 1000 का नोट छपाउँदा प्रति नोट औसत 2.64 रुपियाँ लागत लाग्ने गरेको निरौलाको भनाइ छ।
सीमावर्ती बैतडीको झुलाघाटमा पक्की पुल बनाउन माग गर्दै स्थानीयले 1 महिनादेखि आन्दोलन थालेका छन्। गत भदौ 22 गतेदेखि सुरु भएको रिले अनसनको महिना दिन पुग्दा पनि राज्य पक्षबाट कुनै सुनवाई नभएको भन्दै उनीहरूले गुनासो गरेका छन्। उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खेमानन्द भट्टले पुल बनाउन पहल नभएकाले आफूहरू अनसनमै बस्नु परेको गुनासो गर्नुभएको छ। पुल बनाउने आश्वासन मात्र पाएकाले पुल बनाउने कुरा पक्का नहुन्जेल अनसन जारी रहने उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो। झुलाघाटमा पुल बन्न अति आवश्यक रहेको र यसका लागि नेपाल सरकारले भारतीय पक्षसँग पनि उचित पहल गर्नुपर्ने स्थानीयले बताएका छन्। झुलाघाटमा व्यापारिकका साथै पर्यटकीय दृष्टिकोणले पनि पुल अपरिहार्य रहेको उनीहरूको भनाइ छ। भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई भने यहरूको विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चिनिया राष्ट्रपति सी जिनपिङ आउँदो 15 गते काठमाडौँ आउने, सुरक्षा व्यवस्था कडा, दैलेखमा खोलाले बगाएर श्रीमान श्रीमतीको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार 3 जनालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। उनीहरूलाई लिथियम इयोन ब्याट्री निर्माणमा योगदान पुर्याए बापत नोबेल पुरस्कार प्रदान गरिएको हो। लिथियम इयोन ब्याट्री मोबाइल फोनदेखि विद्युतीय गाडीमा समेत प्रयोगमा ल्याउने गरिन्छ। यस्तै यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार 2 जना स्विस वैज्ञानिक र 1 जना क्यानाडाली अमेरिकी वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ। खगोल शास्त्रको अध्ययनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरूलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। यसै गरी सन् 2019 चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार दुईजना अमेरिकी र एकजना बेलायती वैज्ञानिकलाई प्रदान गरिएको छ। मानव शरीरका कोषहरूको खोज एवं अनुसन्धान गरे बापत यो पुरस्कार उनीहरूलाई प्रदान गरिएको हो।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परि कम्तीमा 30 सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसनले जारी गरेको विज्ञप्तिमा आक्रमणमा परि 39 व्यक्ति घाइते भएको उल्लेख छ। ज्यान गुमाउनेहरूमा 14 बालबालिका र एक महिला लगायत अन्य पुरुष रहेको बताइएको छ।
अब लागौँ खेल खबरतिर। ओमानमा जारी 5 दिन सम्मिलित टी ट्वेन्टी श्रृङ्खलाको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाललाई फाइनलमा ठाउँ बनाउन आजको खेल जित्नुपर्ने दबाव रहेको छ। तेस्रो खेलमा नेपाल हिजो आयरल्यान्डसँग 13 रनले पराजित भएको छ। मध्य क्रममा नेपाली ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा 146 रनको लक्ष्य पाएको नेपालले 132 रन मात्र बनाउन सक्यो। नेपालका आरिफ शेखले सर्वाधिक 26 रन बनाउँदा कप्तान पारस खड्काले 25 र ईशान पाण्डेले 19 रन जोड्नुभयो। विनोद भण्डारी, सोमपाल कामी तथा सन्दीप जोरास 10 रनभित्र पवेलियन फर्किएपछि नेपालको इनिङ सङ्कटमा परेको हो। 8 नम्बरमा ब्याटिङका लागि आएका करण केसीले छिटो रन बटुल्दै नेपाललाई जिततर्फ लैजान खोजे पनि 9 बलमा 16 रन बनाएर छक्का प्रहार गर्ने क्रममा क्याच आउट भएपछि नेपाली टोली पराजित हुनु परेको हो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले 20 ओभरमा 8 विकेट गुमाएर 145 रन जोडेको हो। 95 रनमा 1 विकेट गुमाएको आयरल्यान्डले त्यसपछि भने नेपाली बलरले लगातार कसिलो बलिङ गर्दै खुलेर खेल्ने मौका दिएनन्। नेपालका सन्दीप लामिछाने र अविनाश बोहराले समान 2-2 विकेट लिँदा करण केसी र ललित राजवंशीले 1-1 विकेट हात पार्नुभयो। पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्डलाई हराएको नेपालले आज लिग चरणको अन्तिम खेलमा घरेलु टोली विरुद्ध जित निकाल्नुपर्नेछ।
र नेपाली फुटबल टोलीले आज विश्वकप छनौट अन्तर्गत आफ्नो तेस्रो खेलमा निकै बलियो टोली अस्ट्रेलिया विरुद्ध खेल्दैछ। अस्ट्रेलियाको राजधानी क्यानबेरामा दिउँसो 2:45 खेल सुरु हुँदैछ। अस्ट्रेलियाले 5 पटक विश्वकप खेलिसकेकाले नेपालले खेल्न लागेको यो अहिलेसम्मकै ठूलो खेल हो। फिफा वरिष्ठमा नेपाल 161 स्थानमा छ भने अस्ट्रेलिया 44 स्थानमा रहेको छ। नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले अस्ट्रेलिया बलियो टिम भए पनि आफूहरूले राम्रो तयारी गरेको बताउनु भएको छ। अघि छनौटमा नेपालले कुबेसँग 7-0 हार बिहोर्दा चाइनिज ताइपेईलाई भने 2-0 पराजित गरेको थियो।
खेल खबरसँग रेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन अघि अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
चिनिया राष्ट्रपति सी जिनपिङ आउँदो 25 गते काठमाडौँ आउने, सुरक्षा व्यवस्था कडा।
बडा दशैंको टिकाको तेस्रो दिन आज द्वादशी, आज पनि मान्यजनबाट टिका जमराएर आशीर्वाद ग्रहण गरी मनाइदिए।
दैलेखमा खोलाले बगाएर श्रीमान श्रीमतीको ज्यान गयो।
र विश्वकप छनौट फुटबलमा नेपालले आज बलियो टोली अस्ट्रेलियाको सामना गर्ने। टी ट्वेन्टी क्रिकेट श्रृङ्खलामा नेपाल आयोजक ओमानसँग खेल्ने। हस्त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु रावत र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।